الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین، مدنی چینل کا سلسلہ ہے کامیابی کا راز، اس میں آپ کو مرحبا کہتے ہیں۔ حدیث پاک میں ہے، نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، بروز قیامت میدان محشر کی دشوار گزار اور مشکل گھاٹیوں سے جلدی نجات پانے والا وہ شخص ہوگا جس نے مجھ پر زیادہ درود پڑے ہوں گے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ مدنی چینل کے ناظرین، اللہ پاک نے قرآن پاک میں کئی مقامات پر کامیابی کو بیان کیا ہے کہ اصل کامیاب کون لوگ ہیں۔ سورہ نور کی آیت نمبر 51 میں اللہ پاک نے اسی طرح کامیاب ہونے والے لوگوں کا ذکر کیا ہے۔ مسلمانوں کی بات تو یہی ہے کہ جب انہیں اللہ اور اس کے رسول کی طرف بلایا جاتا ہے تاکہ رسول ان کے درمیان فیصلہ فرما دے تو وہ عرض کریں کہ ہم نے سنا اور اطاعت کی، اور یہی لوگ کامیاب ہونے والے ہیں۔ کون کامیاب ہونے والے ہیں؟ یہ لوگ۔ کون سے لوگ؟ جن کا اس آیت مبارکہ میں تذکرہ کیا گیا۔ اس آیت کی تفسیر میں، تفسیر سیرات الجنان میں ہے کہ اس آیت میں اللہ پاک نے انما کان قول المؤمنین، مسلمانوں کی بات تو یہی ہے، اس آیت میں اللہ پاک نے مسلمانوں کو شریعت کا ادب سکھاتے ہوئے ارشاد فرمایا ہے کہ مسلمانوں کو ایسا ہونا چاہیے۔ کیسا ہونا چاہیے؟ ایسا ہونا چاہیے کہ جب انہیں اللہ پاک اور اس کے آخری نبی حضرت محمد صلی اللہ علیہ وسلم کی طرف بلایا جائے تاکہ رسول اکرم صلی اللہ علیہ وآلہ وسلم ان کے درمیان اللہ پاک کے دیے ہوئے احکامات کے مطابق فیصلہ فرما دیں، تو وہ عرض کریں کہ ہم نے بلاوا سنا اور اسے قبول کر کے اطاعت کی، اور جو ان صفات کے حامل ہیں وہی لوگ کامیاب ہونے والے ہیں۔ Who are successful؟ کون کامیاب ہیں؟ جو اللہ اور اس کے رسول کی اطاعت کرنے والے۔ کون کامیاب ہیں؟ جو یہ کہیں کہ سمعنا و اطعنا، ہم نے سنا، ہم نے قبول کیا، اللہ کے رسول صلی اللہ علیہ وآلہ وسلم کا حکم آ جائے سر تسلیم خم کر دینا۔ اسی آیت کی تفسیر میں، تفسیر سیرات الجنان میں فرمایا، دین اور دنیا میں کامیابی حاصل ہونے کا ذریعہ، اس ہیڈنگ کے ساتھ بڑی خوبصورت یہاں بیان کی گئی ہے تفسیر۔ اس سے معلوم ہوا کہ سید المرسلین صلی اللہ علیہ وآلہ وسلم کے حکم کے سامنے اپنی عقل کے گھوڑے نہ دوڑائے جائیں، اور نہ ہی آپ صلی اللہ علیہ وآلہ وسلم کے حکم کو قبول کرنے یا نہ کرنے کے معاملے میں صرف اپنی عقل کو معیار بنایا جائے۔ عقل کے گھوڑے نہ دوڑائیں اللہ رسول کے حکم کے سامنے، اور اپنی عقل کو معیار نہ بنائیں حکم قبول کرنے یا نہ کرنے کے معاملے کو۔ بلکہ جس طرح ایک مریض اپنے آپ کو ڈاکٹر کے سپرد کر دیتا ہے اور اس کی دی ہوئی میڈیسن کو جو ہے وہ بغیر کسی ہیزیٹیشن کے، بغیر کسی چون چراں کے استعمال کرتا ہے، اسی طرح خود کو حضور اقدس صلی اللہ علیہ وآلہ وسلم کے حوالے کر دینا اور آپ کے ہر حکم کے سامنے سر تسلیم خم کر دینا چاہیے، کیونکہ ہماری عقلیں ناقص ہیں۔ اور تاجدار رسالت صلی اللہ علیہ وآلہ وسلم کی عقل مبارک وحی کے نور سے روشن اور کائنات کی کامل ترین عقل ہے، اگر اس پر عمل ہو گیا تو پھر دین و دنیا میں کامیابی نصیب ہوگی۔ یعنی یہ کامیابی کا معیار بیان کر دیا، اپنی عقل کے گھوڑے نہ دوڑائے جائیں۔ آج بعض لوگ اپنی لاجک پر بات کرتے ہیں کہ جناب ہم تو لاجک پر پرکھیں گے، لاجیکلی اس کو ثابت کیا جائے، لاجیکلی اس کو جو ہے وہ پروف کیا جائے، لاجیکلی مجھے سمجھ میں نہیں آ رہا، یہ حکم قرآن کا یا شریعت کا یا حدیث پاک میں بیان کیا گیا، اللہ کے نبی صلی اللہ علیہ وسلم کا فرمان، یہ میری سمجھ میں نہیں آ رہا، میری عقل میں نہیں آ رہا۔ اپنی عقل، اپنی سمجھ ہے ہی چھوٹی، نبی کریم صلی اللہ تعالی علیہ وسلم کے فرامین پر عمل میں ہی ہماری برکت ہے۔ उनकी अकल कामिल तरीन अकल है, हमारी अकल नाकिस है, हमारा इल्म महदूद, हमारी अकल महदूद, हमारी सोच महदूद, हमारी समझ महदूद, हमारा तदब्बुर महदूद, हमारा तखय्युल महदूद, हमारे सोचने की सलाहियत महदूद। और वो हबीब खुदा सल्लल्लाहु अलैहि वसल्लम जिनके लिए अल्लाह इरशाद फरमाए अर्रहमान वअल्लमल कुरआन खलकल इंसान अल्लमहुल बयान, वो हबीब खुदा सल्लल्लाहु अलैहि वसल्लम जिनको अल्लाह तबारक व तआला अफजलियत अता करे, कौसर का मालिक बना दिया, इल्म के खजाने अता कर दिए, जिनको अल्लाह तबारक व तआला ने अक्ले कामिल अता फरमा दी, जिनको अल्लाह तबारक व तआला ने फसाहत और बलागत में कामिल व अकमल बना दिया, वो मुस्तफ़ा जाने रहमत सल्लल्लाहु अलैहि वसल्लम इनके फरमान पर सरे तस्लीम खम कर देना, यही दानिशमंदी है और यही हुक्म भी है और यही कामयाबी है। अपनी अकल के घोड़े ना दौड़ाए जाएं, अपनी फहम पर अपनी अकल पर भरोसा ना किया जाए, अल्लाह उसके रसूल के अहकाम पर सरे तस्लीम खम करें। नमाज के बारे में कई कहते हैं हमें समझ में नहीं आता इसका अंदाज, समझ में आना ना आना आपकी मेरी समझ की बात है, अल्लाह रसूल को जो चीज पसंद है वो की जाएगी। कुरान पाक में जिस चीज को बयान कर दिया गया, सूद से मना कर दिया गया, सूद को हराम करार दिया गया, अब इस पर कोई अपनी लॉजिक लेकर आता है तो उसकी समझ नाकिस है। अल्लाह रसूल के अहकाम के आगे अकल के घोड़े नहीं दौड़ाए जाते, शरीयत के हुक्म के आगे अपनी अकल के घोड़े नहीं दौड़ाए जाते। जब शरीयत कहे कि रिश्वत का लेन देन मना है तो मना है, जब शरीयत कहती है कि हराम कमाना खाना मिलावट करना मना है तो मना है, जब शरीयत का हुक्म है कि तिजारत जायज है सूद हराम है, तब इस फर्क को उस वक्त भी लोगों ने कहा था कि अल्लाह ने तिजारत को हलाल किया और सूद को कैसे हराम कर दिया, हमें समझ में नहीं आता, सूद भी तो बिजनेस है। नहीं, सूद बिजनेस नहीं है, जिस चीज को शरीयत ने बिजनेस नहीं कहा उसको हम कैसे बिजनेस कह सकते हैं। बात कहते हैं कि जब पर्दे के बारे में हमें कुरान के हुक्म समझ में नहीं आते, लॉजिकली ये समझ में नहीं आते, शरीयत के हुक्म पर समीना व अताना वालों को कामयाब करार दिया गया, अपनी अक्ल के घोड़े नहीं दौड़ाए जाएंगे कि सिर्फ दिल का पर्दा होना चाहिए, शरीयत के जाहिर के जो हुक्म है तो फिर दिल में कल को कहे नमाज पढ़ लेता हूं, कल को कहे मैं दिल में रोजा रख लेता हूं, कल को कहे मैं दिल में हज कर लिया है। जो शरीयत ने हुक्म दिया है जाहिरी करने का तो उसको जाहिरी तौर पर ही किया जाएगा ना, जकात देने का, हज करने का, नमाज पढ़ने का, गुनाह से बचने का, हराम से बचने का, बुराई से बचने का और जिन कामों के करने का। कुरान पाक में अल्लाह पाक ने वाज़ेह इरशाद फरमाया या अय्युहल्लज़ीना आमनू उदखुलू फिस्सिल्मि काफ्फा, ऐ ईमान वालो इस्लाम में पूरे दाखिल हो, वला तत्तबियू खुतुवातिश शैतान और शैतान के कदमों पर न चलो, इन्नहु लकुम अदुव्वुम मुबीन, बेशक वो तुम्हारा खुला दुश्मन है। अब शैतान को हमारा दुश्मन करार दिया और किस सबब से कि इसकी पैरवी ना करना, इसके पीछे ना चलना, इसकी बात ना मानना। शैतान चाहता है कि हमारे मुआशरे में गुनाह फैले, शैतान चाहता है बेपर्दगी हो, शैतान चाहता है बेहयाई हो, शैतान चाहता है शराब आम हो, शैतान चाहता है जुआ आम हो, शैतान चाहता है सूद का लेन देन हो, शैतान चाहता है रिश्वतों का लेन देन हो, शैतान चाहता है माल में मिलावट हो, शैतान चाहता है कि हराम कमाया जाए, शैतान चाहता है कि अल्लाह की नाफरमानी की जाए, शैतान चाहता है कि लोग जो है वो कत्लो गारत करें, शैतान चाहता है कि चोरी का बाजार गर्म किया जाए, शैतान चाहता है कि रिश्वतों का लेन देन किया जाए, शैतान चाहता है कि मुसलमान की इज्जत खराब की जाए, इसकी गिबतें की जाएं, चुगलियां की जाएं, हसद किया जाए, बदगुमानी की जाए, ये शैतानी चीजें हैं। बाजे बजाना ये आलात मौसीकी, ये शैतानी आलात हैं, ये शैतानी काम है। इसी तरह रिवायतों में बयान किया गया कि शैतान ने जब बाजा बजाया सबसे पहले हजरत दाऊद अला नबीना अलैहिस्सलाम कलाम इलाही पढ़ते थे, लोग खींचे चले आते थे, हजरत दाऊद की आवाज सुनकर ऐसी सौत ऐसी आवाज प्यारी अता की अल्लाह ने, शैतान ने इनकी महफिल को तोड़ने के लिए दो ग्रोह बनाए लोगों में, क्या बनाया, बांसुरी और तंबूरा, ये बजाया मौसीकी के आलात, म्यूजिकल इंस्ट्रूमेंट्स। तब ये इट वाज द इन्वेंशन ऑफ म्यूजिकल इंस्ट्रूमेंट्स, शैतान ने अल्लाह के नबी की महफिल के लोगों को तोड़ने के लिए आलात मौसीकी म्यूजिकल इंस्ट्रूमेंट्स का ईजाद किया और बनाए बजाए, लोग दो हिस्सों में तकसीम हुए। तो ये आलाते मौसीकी ये शैतानी काम है, जुआ बुतपांसे शराब ये चीजें कुरान पाक में इन्नमल खम्र वल मैसर इस पूरी आयत के अंदर अल्लाह पाक ने इनको शैतानी काम करार दिया, शराब को और जुए को बुतपांसे जो हैं इन चीजों को अल्लाह पाक ने शैतानी काम करार दिया। तो ये चीजें हमारे समझने की हैं। आज लोग हर चीज को कहते हैं जनाब मैं अकल पे परखूंगा, मेरी समझ में आ जाए तो मैं मानूंगा, मेरी समझ में नहीं आएगा तो मैं नहीं मानूंगा। हर एक अपनी अकल को मियार बना के बैठा हुआ है कि जनाब मेरी अकल मियार है शरीयत के हुक्म को तस्लीम करने या ना मानने का। ये तबाही और बर्बादी की तरफ लेकर जा रहा है, ये कामयाबी का रास्ता नहीं। अल्लाह ने कामयाब लोगों का कॉन्सेप्ट क्लियर कर दिया, समेना व अताना वाले, हमने सुना हमने इताअत की, ये कामयाब लोग हैं। यही कामयाब होने वाले जो अल्लाह के रसूल के हुक्म पर जो वो सरे तस्लीम खम करने वाले हैं, अपनी अक्ल के घोड़े ना दौड़ाए जाएं, अपनी मर्जी को लाया ना जाए, अपनी सोच को सामने ना लाया जाए कि मेरी सोच ये है, अपनी सोच को अल्लाह रसूल के हुक्म के ताबे कर लिया जाए कि जनाब हमारी समझ में आता है या नहीं आता तो मेरी समझ का कसूर है। जिनकी समझ में आ गया वो सिद्दीक अकबर बन गए, जिनकी समझ में आ गया अल्लाह रसूल का हुक्म वो फारूक आजम बन गए, जिनकी समझ में आ गया अल्लाह रसूल का हुक्म वो उस्मान ज़ुन्नूरैन बन गए, जिनकी समझ में आ गया अल्लाह रसूल का हुक्म वो मौला कायनात बन गए, जिनकी समझ में आ गया अल्लाह रसूल का हुक्म वो हब्बश के गुलाम भी हो तो रश्के कमर बन जाते हैं, वो जिनकी समझ में आ गया अल्लाह रसूल का हुक्म वो फारस के सलमान भी हो तो जन्नत उनकी मुश्ताक हो जाती है, वो जिनकी समझ में आ गया अल्लाह रसूल का हुक्म वो रूम से चले तो सुहैब रूमी बन जाते हैं, और जिनकी समझ में आ गया अल्लाह रसूल का हुक्म वो कर्न में बैठे भी हो तो मुस्तफा जाने रहमत सल्लल्लाहु अलैहि वसल्लम उनकी मोहब्बत की खुशबू को महसूस कर लेते हैं, जिनकी समझ में आ गया अल्लाह रसूल का हुक्म वो दुनिया के किसी कोने गोशे में भी रहे अल्लाह पाक उन्हें दुनिया और आखिरत की इज्जत बरकत और कामयाबियां अता कर देता है। तो आज हमारे मुआशरे में एक बड़ी खराबी जो है जिसको लोग अपनी समझते हैं कि कामयाबी यह है कि मैं अपनी अकल के मुताबिक चलूंगा, अपनी समझ के मुताबिक चलूंगा, अपनी अकल के मुताबिक डिसीजन लूंगा, मैं अपनी समझ के मुताबिक फैसला करूंगा, मुझे परखना है। अब एक तो अकल पर परखते हैं, कुछ गूगल पर परखते हैं, एक तो अकल पर परखते हैं, कुछ इंटरनेट पर परख रहे होते हैं। इंटरनेट इज नॉट ऑथेंटिक वे ऑफ इंफॉर्मेशन। माजरत के साथ ये बात भी जेहन में रखिएगा कि इंटरनेट पर वही निकलेगा जो किसी ने डाला हुआ है, और किस सोच और किस कॉन्सेप्ट वाले ने क्या डाला हुआ है और आपको लफ्ज लिख के सर्च करना चाहते हैं, वो वाली थ्योरी वो वाली रिसर्च किसी की आ गई तो आप खुद सोचें कि किधर से किधर इंसान निकल जाता है। तो अपनी सोच इतात वाली रखें, अपनी फर्माबरदारी वाली सोच रखें। इमाम आजम रजी अल्लाह ताला अन्हु बहुत बड़े आलिम और बहुत बड़े फकीर और बहुत बड़े जो है मुफक्किर हैं, इनके बारे में इमाम मालिक फरमाया करते थे इमाम आजम के पास दलाइल के ऐसे अंबार होते थे, अगर ये किसी सतून के बारे में फरमा दें कि ये सोने का है तो ये अपने दलाइल से साबित कर देंगे कि ये सोने का है। यानी ये इतनी अकल फहम और इल्म वाले थे, इतनी सलाहियतों के मालिक थे। एक बुजुर्ग रहमतुल्लाह ताला ले फरमाते कि हजरत इमाम जाफर सादिक रजी अल्लाह ताला अन्हु किसी ने जिक्र किया इमाम आजम का कि ये अपनी राय पर मतलब फैसले दे रहे हैं। बातचीत हुई तो उन्होंने पूछा कि आप अपनी राय से फैसला देते हैं? फरमाया नहीं, हमारा मंबा फैसला देने का फतवा देने का कुरान है, हदीस है, इसी से हम अखज करते हैं मसाइल को, तो अक्ल को हम तरजीह नहीं देते। तो आपने फिर इमाम जाफर सादिक से अर्ज की इमाम आजम ने कि हुजूर ये बताइए कि नमाज की अफजलियत ज्यादा है या रोजे की? कुरान पाक में ज्यादा जिक्र नमाज का है, कुरान पाक में ज्यादा जिक्र नमाज का है। अच्छा, अब रोजा भी फर्ज है नमाज भी फर्ज है, लेकिन इसमें ज्यादा जो वो अहमियत और अफजलियत नमाज को हासिल है। आपने फरमाया कि अक्ल कहती है कि औरत के खास अय्याम में नमाज तो मुआफ है, रोजा कजा करना होगा, जबकि नमाज ज्यादा अहम है रोजे से। अकल कहती है कि नमाज भी दोहराई जाए, यानी जो नमाजें छूटी हैं बाद में पढ़ी जाए, मगर शरीयत कहती है चूंकि इसको माफ है और रोजे की ही कजा करनी है तो हमने शरीयत के मुताबिक ही फैसला दिया, अकल के मुताबिक फैसला नहीं दिया। इस तरह एक और बातें भी आपने की, औरत तो जो जायदाद में से अपने बाप की जायदाद में से आधा हिस्सा मिलता है, लड़के को यानी बेटे को दुगना मिलता है, बेटी को आधा मिले, एक अगर एक लाख मिलता है बेटे को तो बेटी को 50,000 मिलेगा। ये आपने पूछा हुजूर औरत कमजोर है या मर्द? औरत कमजोर है, جتنے مواقع مرد کے لیے باہر جا کر کمانے کے ہیں، محنت مزدوری، کام، مشقت، بزنس، جاب، اتنی عورت کے لیے آسانیاں نہیں ہیں، عورت کمزور ہے. تو فرمایا کہ باپ کی جائیداد میں عقل کہتی ہے کہ کمزور کو زیادہ حصہ دیا جائے، عورت کو زیادہ دیا جائے، مرد تو باہر کما لے گا اور بھی زیادہ. مگر شریعت کا حکم یہ ہے کہ عورت کو آدھا ملتا ہے، مرد کو اس کی نسبت دگنا ملتا ہے. تو یہ ہم نے عقل پر فیصلہ نہیں دیا، ہم نے شریعت پر ہی فیصلہ دیا ہے. تو یہ میرے پیارے اسلام بھائیو ہمارے سمجھانے کے لیے اس طرح کے واقعات بیان کیے جاتے ہیں کہ عقل کچھ اور کہہ رہی ہوتی ہے، شریعت کا حکم جب آتا ہے اصل میں وہاں عقل یہ نہیں کہ عقل بہتر سوچ رہی ہے، جو شریعت کا حکم ہے وہی بہتر ہے. اصل میں ہمیں وہاں پر یہ لگ رہا ہے کہ میری سمجھ میں چونکہ یہ آ رہا ہے اللہ اور اس کے رسول کے احکام میں بہتری ہے. یہ بات ذہن میں رکھیے گا، ہم نے اسی پر لبائی کہتے ہوئے سمعنا واطعنا پر عمل کرنا ہے. مدنی چینل کے ناظرین، یہاں ایک چیز تو واضح ہو گئی کہ کامیاب ہونے والے کون لوگ ہیں. فرمایا کہ مسلمانوں کی بات تو یہی ہے کہ جب انہیں اللہ اور اس کے رسول کی طرف بلایا جاتا ہے تاکہ رسول ان کے درمیان فیصلہ فرما دے تو وہ عرض کریں کہ ہم نے سنا اور اطاعت کی، اور یہی لوگ کامیاب ہونے والے ہیں. اسی طرح سورہ نور کی آیت نمبر 52 میں آگے اللہ پاک نے ارشاد فرمایا وَمَنْ يُطِعِ اللَّهَ وَرَسُولَهُ وَيَخْشَ اللَّهَ وَيَتَّقْهِ فَأُولَئِكَ هُمُ الْفَائِزُونَ، اور جو اللہ اور اس کے رسول کی اطاعت کرے اور اللہ سے ڈرے اور اس کی نافرمانی سے ڈرے تو یہی لوگ کامیاب ہیں. کون کامیاب ہیں؟ جو اللہ اور اس کے رسول کی اطاعت کرے، اللہ سے ڈرے اور اس کی نافرمانی سے ڈرے. اس آیت کا خلاصہ یہ کہ جو فرائض میں اللہ پاک کی اور سنتوں میں اس کے حبیب صلی اللہ علیہ وآلہ وسلم کی اطاعت کرے اور ماضی میں اللہ پاک کی ہونے والی نافرمانیوں کے بارے میں اللہ پاک سے ڈرے اور آئندہ کے لیے پرہیزگاری اختیار کرے تو ایسے لوگ ہی کامیاب ہیں. کون کامیاب؟ ان آیات میں واضح کر دیا گیا، اللہ رسول کا حکم ماننے والے، اللہ رسول کی فرما برداری کرنے والے. کون کامیاب؟ اللہ اور اس کے رسول کی اطاعت کرنے والے. کون کامیاب؟ جو فرائض میں اللہ پاک کی اور سنتوں میں اس کے حبیب صلی اللہ علیہ وسلم کی اطاعت کرے. کون کامیاب؟ جو ماضی میں ہونے والی نافرمانیوں کے بارے میں اللہ پاک سے ڈرے. کون کامیاب؟ وَيَتَّقْهِ، اور آئندہ کے لیے پرہیزگاری اختیار کرے. تو یہ کامیاب لوگ ہیں، وہ کامیاب ہیں کہ جن کو اللہ تبارک و تعالی نے کامیاب قرار دیا ہے. ایک کانسیپٹ ہمارا بنایا ہوا کامیابی کا کہ فلاں کامیاب ہے، فلاں کامیاب ہے، فلاں کامیاب ہے. اللہ پاک نے کن کو کامیاب قرار دیا ہے؟ آپ اپنے مال، پیسے، سرمایے کو کامیابی کا معیار نہ سمجھیں. یہ نہ سمجھیں کہ جس کے پاس پیسہ زیادہ آ گیا تو وہ زیادہ عزت اور کامیابی والا ہے، جس کے پاس مال زیادہ آ گیا تو وہ کامیاب ہے. پھٹے کپڑوں میں بھی ہو، ٹوٹے جوتے میں بھی ہو، اور کوئی پوچھے نہ، کوئی پاس نہ بٹھائے، کوئی دوست نہ بنائے، مگر اللہ سے ڈرنے والا ہو، پرہیزگاری اختیار کرنے والا ہو، رسول پاک صلی اللہ علیہ وسلم کا فرما بردار ہو، اللہ پاک کا فرما بردار ہو، اس کو اللہ نے کامیاب قرار دیا. یہ کامیابی ہے، یہ کامیابی کا معیار بیان کیا گیا ہے. ہم اپنے کامیابی کے معیار پر پھولے نہیں سما رہے ہوتے کہ جناب میں نے اتنا بنا لیا، اتنا کما لیا، اتنا بنا لیا، یہ کچھ حاصل کر لیا. کامیابی یہ نہیں ہے. اصل کامیابی اللہ اور اس کے رسول کی فرما برداری اختیار کرنا ہے. کامیاب کون ہے؟ جو اللہ اور اس کے رسول کے احکام کو ماننے والا ہے. کامیاب کون ہے؟ جو اللہ اور اس کے رسول کے احکام کی بجاوری کرنے والا ہے. کامیاب کون ہے؟ جو اللہ اور اس کے رسول کے احکام پر عمل کر کے اچھے کام کرنے والا ہے، برائی سے بچنے والا ہے، حرام سے بچنے والا ہے، بدکاری سے بچنے والا ہے، بے حیائی سے بچنے والا ہے، برے کاموں سے بچنے والا ہے، اچھے اخلاق اپنانے والا ہے، سچ بولنے والا ہے، نماز پڑھنے والا ہے، قرآن کی تلاوت کرنے والا ہے، اللہ اور اس کے رسول کے احکام پر عمل کر کے اچھے اخلاق اپنا کر پاکیزہ زندگی بسر کرنے والا ہے، اس کو اللہ نے کامیاب قرار دیا ہے. اور یہ جو سورہ نور کی آیت ہے نا 52، اس کو جوامع الکلم میں سے قرار دیا گیا ہے. اس کے الفاظ اگرچہ کم ہیں لیکن اخروی کامیابی کے تمام اسباب اس میں جمع کر دیے گئے ہیں. ایک مرتبہ حضرت سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ مسجد نبوی شریف میں کھڑے تھے. اسی دوران روم کے دہکانوں میں سے ایک شخص ان کے پاس آیا اور کہنے لگا میں گواہی دیتا ہوں کہ اللہ کے سوا اور کوئی معبود نہیں، اور میں گواہی دیتا ہوں کہ بے شک محمد صلی اللہ علیہ وآلہ وسلم اللہ پاک کے رسول ہیں. حضرت فاروق اعظم رضی اللہ تعالیٰ عنہ نے اس سے فرمایا کیا تمہارے اسلام قبول کرنے کا کوئی خاص سبب ہے؟ اس نے عرض کی، جی ہاں، میں نے تورات، انجیل، زبور اور دیگر انبیاء کرام علیہ الصلوۃ والسلام کے صحائف یعنی صحیفوں کا مطالعہ کیا ہوا ہے۔ میں نے ایک قیدی کو قرآن پاک کی ایک آیت پڑھتے ہوئے سنا جو سابقہ تمام کتابوں میں دیے ہوئے احکام کی جامع ہے۔ اس سے میں نے جان لیا کہ قرآن پاک واقعی اللہ پاک کا کلام ہے۔ حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ نے اس سے پوچھا، وہ کون سی آیت ہے؟ تو اس نے یہ آیت تلاوت کی، وَمَن يُطِعِ اللَّهَ وَرَسُولَهُ وَيَخْشَ اللَّهَ وَيَتَّقْهِ فَأُولَٰئِكَ هُمُ الْفَائِزُونَ۔ حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ نے فرمایا، اللہ کے آخری نبی حضرت محمد صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا ہے کہ مجھے جوامع الکلم عطا کیے گئے ہیں۔ مدنی چینل کے ناظرین، نبی کریم صلی اللہ علیہ وآلہ وسلم کے فرمان پر عمل کرنے کا انداز ہمارے اسلاف کا، صحابہ کرام علیہ رضوان کا ہمارے سامنے ہے کہ یہ کیسے سمعنا و اطعنا کی عملی تفسیر سمجھ میں آتی تھی کہ صحابہ کرام علیہ رضوان نبی کریم صلی اللہ علیہ وسلم کے فرمان کے آگے اگر مگر چونکہ چنانچہ نہیں کرتے تھے، اطاعت اور فرما برداری، لبیک والا سمے، تو یہ سعادت مندی ہوتی ہے۔ ایک مشہور روایت ہے، حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ اللہ کے آخری نبی صلی اللہ علیہ وسلم نے ایک شخص کے ہاتھ میں سونے کی انگوٹھی دیکھی، تو آپ نے اس کو نکال کر پھینک دیا اور فرمایا، کیا تم میں کوئی چاہتا ہے کہ آگ کا انگارہ اپنے ہاتھ میں ڈالے؟ رسول پاک صلی اللہ علیہ وآلہ وسلم کے تشریف لے جانے کے بعد کسی نے اس شخص سے کہا، تو اپنی انگوٹھی اٹھا اور بیچ کر اس سے فائدہ اٹھا۔ اس نے جواب دیا، نہیں، اللہ کی قسم میں اسے کبھی نہیں لوں گا۔ جب رسول خدا صلی اللہ علیہ وسلم نے اسے پھینک دیا ہے تو میں اسے کیسے لے سکتا ہوں؟ جس چیز کو اللہ کے رسول نے ناپسند کر دیا، یہ ہیں کامیاب لوگ جو اللہ اس کے رسول کے حکم پر اطاعت کرنے والے ہیں، فرما برداری کرنے والے ہیں، کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کے فرمان کی بھی تعظیم کرتے تھے، ادب کرتے تھے۔ ایک شخص نے ایک چادر لی تو وہ ایسے رنگ میں رنگی ہوئی تھی جو مردوں کے لیے مناسب نہیں، تو آپ سرکار صلی اللہ علیہ وسلم نے فرمایا، یہ کیا اوڑھ رکھا ہے؟ تو راوی کہتے ہیں، مجھے اس سوال سے حضور صلی اللہ تعالی علیہ وسلم کی ناگواری، یعنی آپ کو اچھا نہیں لگا وہ رنگ، اس سے محسوس ہوا۔ گھر والوں کے پاس واپس آیا اور انہوں نے چولہا جلایا ہوا تھا، تو وہ کہتے ہیں، میں نے وہ چادر اس میں ڈال دی۔ دوسرے روز جب سرکار مدینہ صلی اللہ علیہ وسلم نے پوچھا، وہ چادر کیا ہوئی؟ تو میں نے بتایا کہ آپ کو پسند نہیں آئی تھی تو میں نے آگ میں جلا دی۔ آپ نے فرمایا، عورتوں میں سے کسی کو کیوں نہ پہنا دی، عورتوں کے پہننے میں تو کوئی مذائقہ نہ تھا۔ تو اب یہ غور کریں کہ نبی کریم صلی اللہ علیہ وسلم کو محسوس کیا کہ یہ چیز آپ کو پسند نہیں ہے۔ صحابہ اکرام کے ادب، احترام اور اطاعت کا یہ انداز تھا۔ حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ مسجد کی طرف آ رہے تھے، نبی کریم صلی اللہ علیہ وسلم نے کسی سے فرمایا، اجلس، بیٹھ جا، تو آپ کے کانوں میں آواز ہے، آپ فوراً بیٹھ گئے، جہاں تھے وہیں بیٹھ گئے۔ تو بعد میں پوچھا اور دیکھا کہ کس کو کہا ہے، جب پوچھا گیا کہ یہ آپ وہیں کیوں بیٹھ گئے، تو انہوں نے بتایا کہ اگر مجھے ہی کہہ رہے ہوں تو میں تاخیر نہ کروں پوچھنے اور دیکھنے میں، پہلے اطاعت کر لوں پھر پوچھ لوں گا کس کو کہا گیا ہے۔ شراب کے بارے میں آپ نے قرآن پاک کی تفاسیر میں پڑھا ہوگا کہ جب شراب کی حرمت کا حکم نازل ہوا تو لوگوں نے پھر شراب کیسے بہا دی تھی گلیوں میں، کیسے مٹکے توڑ دیے تھے۔ کسی جگہ پہ کچھ لوگ پینے کے لیے جمع تھے، تو جب حکم سنا اور جہاں جس کے پاس تھی اس نے وہ شراب پھینک دی، پیالہ ہاتھ میں تھا گرا دیا، ہونٹوں کے لگا ہوا تھا ہٹا دیا، کسی نے پی اس وقت تو انگوٹھا مار کے کہہ کر کے نکال دی، یہ سمعنا و اطعنا، ہم نے سنا، ہم نے اطاعت کی۔ نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم کے فرامین پر عمل کرنے میں ہمارا انداز اور صحابہ کرام کا انداز، اب اس پر اب جائزہ لیں کہ ہم اطاعت کے کس درجے پر ہیں۔ ہم چونکہ چنانچہ برادری، رشتہ دار، دنیا، پیسہ، سرمایہ، میری کامیابی، میرا آگے بڑھنا، یہ چیزیں ہم نے بنائی ہوئی ہیں نا۔ اب صحابہ کرام کا انداز کیا تھا؟ یہ اپنے دنیاوی نفع کو یا چیز کو یا اس پروفٹ کو نہیں دیکھ رہے تھے کہ جو بظاہر نظر آ رہا ہے، ये उस प्रॉफिट को देख रहे थे जिसमें असल कामयाबी मिलनी है, बरकत मिलनी है, जिसमें इज्जत मिलनी है, जिसमें हकीकी कामयाबी मिलनी है। ये अल्लाह और उसके रसूल की फर्माबरदारी में असल कामयाबी है, और इसको अल्लाह तबारक व तआला ने कुरान पाक में वाज़ह अल्फाज के साथ सूरह नूर की इन दोनों आयतों में बयान कर दिया कि कामयाब कौन है? अल्लाह और उसके रसूल की फर्माबरदारी करने वाले। ये दावत इस्लामी का मदनी माहौल हमें अल्लाह और उसके रसूल की फर्माबरदारी का जहन भी देता है, अल्लाह और उसके रसूल की इताअत का जहन भी देता है, अल्लाह और उसके रसूल के अहकाम पर अमल करने का जहन मिलता है, सुन्नतों पर अमल का जहन मिलता है, फ़राइज़ की बजावरी का जहन मिलता है। तो आइए हम सब भी अपना जहन बना लें कि हमने अल्लाह और उसके रसूल के अहकाम के आगे अपनी अक्ल के घोड़े नहीं दौड़ाने, किसी की बात को तरजीह नहीं देनी, अल्लाह की नाफरमानी में किसी मखलूक की फर्माबरदारी नहीं की जाएगी, उसकी इताअत नहीं की जाएगी। जिनकी इताअत का अल्लाह ने हुक्म दिया और जिनकी इताअत में इज्जत भी है, कामयाबी भी है, और असल कामयाब उनको करार दिया है जो अल्लाह और उसके रसूल की फर्माबरदारी करने वाले हैं। अल्लाह पाक हम सबको अपनी और अपने प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम की फर्माबरदारी करने की तौफीक अता फरमाए, और नाफरमानी वाले कामों से अल्लाह पाक हमें महफूज रखे। आमीन बिजाहिन नबीशिल अमीन सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम।
है रब की तात में कामयाबी हमारी, यही है राज समझ ले तो कामयाबी।